بسم الله الرحمن الرحيم وفي رواية تطرحهم بالنهبل اور ایک روایت کے اندر یہ آیا ہے کہ یاجوج ماجوج کی لاشوں کو وہ پرندے نہبل نام کی جگہ پر پہنچا دیں گے تو اس کے متعلق ایک قول یہ بتلایا تھا کہ یہ بیت المقدس کے ایک گاؤں کا نام ہے اور سوال یہ پیدا ہوتا تھا کہ ایک چھوٹی سی آبادی کے اندر تمام یاجوج ماجوج کی نعشیں کیسے سما جائے گی تو اس کا جواب یہ ہے کہ اللہ تعالیٰ اپنی قدرت کاملہ سے ایک چھوٹی جگہ کو اتنا وسیع کر دیں گے کہ اس میں تمام یاجوج ماجوج کی لاشیں آ جائے یہ خرق عادت ایک معجزہ ہوگا چونکہ حضرت عیسیٰ علیہ السلام موجود ہوں گے اور یہ خرق عادت چیز ہو جائے گی. نمبر دو, بعض حضرات یہ کہتے ہیں کہ نہبل ایک جگہ کا نام ہے جہاں دنیا کے اندر سورج طلوع ہوتا ہے, اس علاقے کے اندر, گویا کہ یہ لمبے لمبے پرندے یاجوج ماجوج کی لاشوں کو مطلع الشمس کے اوپر پہنچا دیں گے. نمبر تین, بعض قرات کے اندر نہبل کے بجائے مہبل آیا ہے, میم ہا با لام, تو اس صورت کے اندر مانا ہوگا زمین کے اندر گہرا گڑھا, گویا کہ یہ پرندے زمین کے اندر گہرے گہرے گڑھے تیار کر کے اس میں یاجوج ماجوج کی نعشوں کو پھینک دیں گے. وَيَسْتَوْقِدُ الْمُسْلِمُونَ مِنْ قِسِيِّهِمْ وَنُشَّابِهِمْ وَجِعَابِهِمْ سَبْعَ سِنِينَ, اور مسلمان لوگ یاجوج ماجوج کی کمان سے اور یاجوج ماجوج کے تیروں سے اور یاجوج ماجوج کے ترکش سے 7 سال تک بھرپور فائدہ اٹھائیں گے. اس لیے کہ یاجوج ماجوج تو مر گئے لیکن ان کے تیر, ان کی کمانیں, ان کے ترکش, وہ سب تو موجود ہیں, تو مسلمان اس کو استعمال کرنا شروع کریں گے اور وہ اتنی بڑی تعداد کے اندر ہوں گے کہ 7 سال تک اہل ایمان اس کو استعمال کرتے رہیں گے. پھر اللہ تعالیٰ ایک بارش بھیجیں گے, چونکہ لاشیں تو چلی گئی لیکن زمین تو گندی ہو گئی تو دھلائی کی تو ضرورت ہے, تو دھلائی کی کیا شکل ہوگی؟ پھر اللہ تعالیٰ ایک بارش بھیجیں گے, لا یکنو, اس کے معنی تو آتے چھپنے کے لیکن یہاں معنی کریں گے بچنے کا, کہ وہ بارش ایسی ہوگی کہ اس سے نہیں بچے گا کوئی مٹی کا مکان, کوئی مٹی کا مکان بھی نہیں بچے گا اور کوئی جو ہے پکا پختہ مکان بھی نہیں بچے گا. یعنی ایسی زوردار بارش ہوگی کہ اس بارش کی وجہ سے شہر کے علاقے بھی دھل جائیں گے اور دیہات کے علاقے بھی دھل جائیں گے. تو پختہ عمارتیں شہروں میں ہوتی ہیں, کچی عمارتیں دیہاتوں کے اندر ہوتی ہیں, گویا کہ وہ بارش ایسی بھاری بارش ہوگی کہ دیہات, شہر, ہر جگہ کے اوپر عام ہوگی اور وہ بارش کام کرے گی دھلائی کا, صفائی کا کام کرے گی, یہاں تک کہ وہ بارش پوری زمین کو زلفہ بنا دے گی. کیا مطلب زلفہ کا؟ زلفہ کی طرح بنا دے گی, کز زلفتی. نمبر ایک, اس کا ایک معنی ہے آئینے کے, کہ پوری روئے زمین آئینے کی طرح ہو جائے گی, اور آئینے میں تشبیہ دو چیزوں میں ہے, ایک ہموار ہونے میں اور دوسرا صفائی کے اندر. آئینہ ہموار بھی ہوتا ہے اور صاف ستھرا بھی ہوتا ہے, تو پوری زمین آئینے کی طرح صاف ستھری ہو جائے گی. دوسرا معنی ہے زلفہ کا باغیچہ, کہ پوری زمین باغیچہ بن جائے گی, بدبو ختم ہو گئی اور ہری بھری شاندار باغیچہ بن جائے گی. تیسرا ترجمہ ہے चिकना पत्थर संगमरमर का कि चिकने पत्थर की तरह पूरी जमीन को साफ शफाफ बना देगी वो बारिश। फिर कहा जाएगा जमीन को, कहां अल्लाह की तरफ से कहा जाएगा, अल्लाह का हुक्म आएगा जमीन को, क्या हुक्म आएगा, अम्बिती समरति की, तू तेरे फलों को उगाना शुरू कर, वरुद्दी बरकत की, और तेरी बरकत को तू वापिस लौटा दे। जमीन को अल्लाह हुक्म देंगे कि शुरू जमाने के अंदर जैसी तेरे फल और तेरी बरकतें थी ऐसी बरकत और फल तू दुनिया में जाहिर कर दे। और शुरू जमाने में कैसा मामला था, तफसीर की किताबों में है कि हजरत आदम अलैहि सलाम के मुबारक जमाने में और बाद में जब तक दुनिया के अंदर गुनाह और मासीयतें नहीं होती थी, पूरी रुए जमीन के ऊपर कोई फल कड़वा नहीं था, कोई खट्टा नहीं था, कोई दरख्त कांटेदार नहीं था, इस तरह था। हजरत थानवी रहमतुल्लाह अलैह का एक छोटा सा रिसाला है जजाउल आमाल के नाम का, उसमें हजरत ने नकल किया है कि खानदान बनू उमैया के खजाने के अंदर गेहूं के दाने थे कबूतर के अंडे जितने बड़े बड़े, और उसके साथ लिखा हुआ था कि ये उस जमाने में गेहूं के दाने होते थे जब जमीन के ऊपर अदलो इंसाफ आम था। फिर जैसे जैसे अदलो इंसाफ घटता गया तो दाने भी अल्लाह ने छोटे कर डाले और इस वक्त की साइज हमारे सामने है गेहूं के दानों की। तो गोया कि शुरू जमाने के अंदर जमीन और फल के अंदर जो बरकतें थी वो बरकतें अल्लाह ताला दुनिया के अंदर दोबारा लौटाएंगे और लौट के आएगी। कैसी बरकतें हो जाएगी, फयौम इज़िन ताकुलुल इसाबतु मिनर रुमानति, इसाबा मर्दों और औरतों की जानवरों की परिंदों की जमात को कहते हैं जिसमें 10 से लेकर 40 तक अफराद हो, तो का एक अनार 10 से लेकर 40 अफराद तक की जमात को खाने में काम आएगा। इतना बड़ा अनार होगा कि 10 से ऊपर 40 तक की जमात वो पूरे अनार को खाएगी और वो अनार के अंदर इतनी बरकत होगी, यानी इतनी बड़ी साइज का अनार होगा। लारियां बड़ी करनी पड़ेगी, अनार वालों को कह दो कि ऐसी छोटी लारियां आप चलेगी नहीं आइंदा जमाने में, बड़ी बड़ी लारियां तुम्हें लानी पड़ेगी। वयस्तजिल्लु नबिकिहफिहा, और वो लोग उसके छिलके से साया हासिल करेंगे, उसके छिलके से साया यानी छतरी की जगह पर अनार का छिलका, या दरिया किनारे बीच के ऊपर वो रंगीन छतरियां लगाई जाती है तो अनार खा के छिलका ही उल्टा लटका देने का, तो छतरी के कायम मुकाम हो जावे, इस तरह का हल होगा। अब ये जो लफ्ज आया रिवायत में बिकाह की फिहा, उसका क्या मतलब, तो बाज हजरात ने तो उसका तर्जुमा किया है पूरे अनार का छिलका, पूरे के पूरे अनार का छिलका। अब पूरे अनार का छिलका गोल होता है, और बाज हजरात कहते हैं कि यहां पर मुराद है अनार का आधा छिलका, आधा छिलका जो कटोरे के मिसल होता है वो मुराद है। तो गोया कि एक आधा ही छिलका इतना बड़ा होगा कि वो छतरी के मानिन हो जाएगा। फिर वो हजरात यूं कहते हैं कि असल में किहफुन का लफ्ज जो इस्तेमाल होता है वो खोपरी और दिमाग की ऊपर वाली हड्डी के लिए इस्तेमाल होता है, और ये खोपरी की दिमाग की ऊपर वाली हड्डी वो कटोरे की तरह गोल हुआ करती है, निस्फ होती है, और लकड़ी के प्याले का भी माना आता है किहफुन का, इसीलिए ये माना करीन ज्यादा मालूम होता है कि उसका आधा छिलका अनार का, बीच में से अनार काटो और दाने निकाल लो तो कैसा रह जाता है, गोया के दो छतरी बन जाएगी एक अनार में से, इतना बड़ा अनार उस जमाने के अंदर होगा। वयुबारिकु फिर रिसली, जानवरों के दूधों में भी खूब बरकत हो जाएगी, यहां तक के ऊंटनी अल्लिकहत मिनल इबिल, यानी ऊंटनी, एक ऊंटनी का दूध लोगों की एक बहुत बड़ी जमात को काफी हो जाएगा, एक ऊंटनी का दूध लोगों की एक बहुत बड़ी जमात को काफी हो जाएगा। अब 40-50 लीटर दूध देवे तो एक बड़ी जमात को काफी हो जावे, इतना दूध एक ही कुंठनी के अंदर से निकलेगा, बल्कि उससे ज्यादा निकलेगा। और गाय में से निकलने वाला दूध एक कबीले को काफी हो जाएगा। कबीले में अफराद कम होते हैं इसके मुकाबले में, फियाम के मुकाबले के अंदर। दरअसल हमारे अजमियों में ये चीजें बाकी नहीं रही, इसीलिए हमको कम समझ में आती है। अरबों में ये खानदानी निजाम सब मालूम है। जैसे कुरेश तो का बड़ा खानदान, बनू हाशिम तो का उसके नीचे उनकी छोटी सी शाख, फिर बनू अब्दुल मुत्तलिब तो का वो हाशिम के नीचे छोटी सी, इस तरीके से। तो एक बड़ा कबीला, जैसे कि यूं कहे कि बोहरा बिरादरी, मोमिन बिरादरी, तो ये कितना बड़ा तबका हो गया। फिर वोरा बिरादरी और मोमिन बिरादरी में नीचे की भी चीजें होती है कि भाई ये कड़ीवाल मोमिन लोग है, ये पालनपुर के मोमिन लोग है, ये नीचे आकर थोड़ा छोटा हो गया। फिर और नीचे आएंगे तो क्या ये अरेडिया है, ये मरेडिया है, ये पटेल है, ये लालू है, ये कालू है, और छोटा हो गया, इस तरीके से। तो एक बड़ा खानदान, उसके नीचे छोटे खानदान, उसके नीचे छोटी शाख है, इस तरीके से है ये। तो एक गाय का दूध लोगों के एक बड़े कबीले को काफी हो जाएगा, और एक बकरी का दूध एक बड़ी जमात को काफी हो जाएगा। इतनी बरकतें होगी जानवरों के अंदर जी। जहां से इबारत बाकी वहां से पढ़ो। अब हजरत ईसा अलैहिस्सलाम की शादी हो गई, बच्चे हो गए, दुनिया में अमन अमान हो गया, बरकतें हो गई, और पूरे जमीन के ऊपर इस्लाम का गलबा हो गया। अब कयामत आ गई, तो कयामत अहले ईमान पर तो आएगी नहीं, इसीलिए अल्लाह ताला अहले ईमान को खत्म करने के लिए क्या करेंगे। सो वो लोग इस दरमियान में होंगे कि अल्लाह एक खुशगवार हवा चलाएंगे, और उस खुशगवार हवा की वजह से उनकी बगलों के नीचे से वो हवा उनको पकड़ लेगी, यानी बगल के नीचे कोई फोड़ी फुंसी जैसी कोई चीज होगी, और तमाम अहले ईमान का इंतकाल होना शुरू हो जाएगा, सब ईमान वालों का इंतकाल हो जाएगा। फयक फतकबिदु रूह कुल्ली मुमिनिन, तो ये खुशगवार हवा हर ईमान वाले की रूह को कब्ज कर लेगी। असल में तो मलिकुल मौत कब्ज करेंगे, लेकिन जाहिर में ये सबब बन रहा है, इसीलिए जो है उसकी तरफ इस्नाद मजाजी कर दी गई। हर ईमान वाले की रूह को, हर मुसलमान की रूह को। अब यहां फिर वो मसला आ जाता है, कुल्ली मुमिनिन व कुल्ली मुस्लिमिन, क्या ईमान और इस्लाम अलग अलग चीज है। तो जो हजरात कहते हैं कि अलग अलग चीज है, उनके लिए एक बड़ी दलील हो जाएगी कुल्लु मुमिनिन व मुस्लिमिन। लेकिन बेहतरीन जवाब उसका यह है कि यहां लुगवी माना मुराद ले लिया जावे, कि जिनके दिलों में ईमान है, और जिनके दिल में भी ईमान है और जाहिर में भी आमाल है, वो सब लोग। इसलिए कि बाज लोगों के दिल में ईमान तो है लेकिन जाहिरी आमाल से वो कोरे हैं, और बाज लोग ऐसे हैं कि दिल में ईमान भी है और जाहिर में आमाल भी है। हर तरह के ईमान वालों का इंतकाल होना शुरू हो जाएगा, सिर्फ दिल से ईमान वाले, और दिल और जाहिर में दोनों तरह के लोग, कि जिनके जाहिरी आमाल भी अच्छे, दिल का ईमान भी मजबूत, सब का इंतकाल होना शुरू हो जाएगा। और बादशुरा कहते हैं कि मोमिन के बाद मुस्लिम लाना ये ताकीद है, मतलब है कि कोई भी नेक मोमिन बचेगा नहीं। जैसे कहते हैं ना कि भाई तलबा तालिब इल्म कोई भी नहीं बचेगा। भाई तलबा और तालिब इल्म कोई अलग है नहीं, ये तो ताकीद के लिए कहा जाता है। तो यहां मोमिन और मुस्लिम है बराए ताकीद कि जिसके दिल में भी ईमान हो नेकी हो कोई बचेगा नहीं, सबका इंतकाल हो जाएगा और दुनिया में बदमाश लोग बाकी रह जाएंगे। कैसे बदमाश होंगे? यतहारजून, गधों की तरह वो रुए जमीन के ऊपर लड़ते झगड़ते होंगे। जैसे गधे लड़ते हैं इस तरह ये लोग लड़ते झगड़े, ऐसे भी हमारे उर्फ के अंदर लड़ने झगड़ने वालों को लोग चिल्ला बे ओ गधे कहेंगे, कुछ समझते नहीं लड़ते हो। तो लड़ना झगड़ना दूसरा माना। गधों की तरह अलानिया औरतों से जिमा करते होंगे, यानी जिस तरीके से गधा अपनी गधी से जरूरत जो पूरी करता है तो उनके लिए कोई जो है पर्दा खलवतगाह नहीं हुआ करती, इस तरीके से वो बदमाश लोग उस जमाने के होंगे जो रास्तों पर खुले आम जिमा जीना करेंगे। इस तरह के बदमाश लोग दुनिया में बाकी रह जाएंगे और कयामत उन पर कायम होगी, यानी ईमान वालों पर कयामत कायम नहीं होगी, बदमाश लोगों पर कयामत कायम होगी। और दूसरी हदीस में उसकी वजाहत मौजूद है कि जब तक रुए जमीन के ऊपर एक फर्द भी अल्लाह अल्लाह कहने वाला होगा वहां तक कयामत कायम नहीं होगी। इमाम मुस्लिम रहमतुल्लाह अलैह ने भी इस रिवायत को नकल किया, लेकिन उसमें तत्रहुहुम बिन नहबली इला सबई सिनीन ये सब अल्फाज नहीं है। चलो सल्लल्लाहु अलैहि वसल्लम
أين تعمل فيقول أعمل إلى هذا الذي خرج قال فيقولنا أو ما تؤمنون بربنا وما تؤمن بربنا فيقول ما بربنا خفاء فيقولنا وقدره فيقول بعضهم لبعض من ليس قد نهاكم ربكم أن تقتلوا أحدا دونه فينطلقون به إلى الدجال فإذا رآه المؤمن قال يا أيها الناس هذا الدجال الذي ذكر رسول الله صلى الله عليه وسلم فيأخذ الدجال به فيشد فيقول خذوه وشدوه فيلسع ظهره وبطنه ضربا قال فيقول وما تؤمن به قال فيقول أنت المسجد الكذاب قال فيمر به فيشرد من الشعر من مفرقه من مفرقه حتى يفرق بين رجليه قال ثم يمشي الدجال بين القطعتين
يمشي
ثم يمشي الدجال بين القطعتين ثم يقول لك قم فيستوي قائما ثم يقول لك أتؤمن بي فيقول ازددت فيك إلا بشيرة
جي. حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دجال ظاہر ہوگا، اس کا خروج ہوگا، تو ایک ایمان والوں میں سے ایک فرد اس دجال کی طرف متوجہ ہوگا، اور یہ ایمان والوں میں سے ایک شخص دجال کی طرف متوجہ ہوگا دجال کے شر کو ختم کرنے کے لیے۔ کہتے ہیں کہ یہ حضرت خضیر علیہ الصلوۃ والسلام ہوں گے جو دجال کے شر کو ختم کرنے کے لیے دجال کی طرف متوجہ ہوں گے۔ فَيَلْقَاهُ الْمَسَالِحُ، مصالح یہ جمع کا صیغہ ہے، اس کے معنی آتے ہیں سیکیورٹی گارڈ، حفاظتی دستہ، یعنی کوئی بادشاہ ہوتا ہے کوئی امیر ہوتا ہے اس کی حفاظت کرنے کے لیے ہتھیار لے کر کے جو حفاظتی دستہ کھڑا رہتا ہے اس کو کہتے ہیں مصالح۔ تو دجال کے مسلح لوگ اس آدمی کو ملیں گے، یعنی یہ آدمی ایمان والا دجال کا مقابلہ کرنے کے لیے چلا تو ایسے ہی تھوڑی دجال کے یہاں پہنچ جائیں گے، بلکہ پہلے اس کا دستہ ہوگا، اس کے محافظین ہوں گے، اس کے سیکیورٹی گارڈ ہوں گے، وہ کہیں گے بھائی کہاں جا رہے ہو، کہاں چلے آگے، جیسے کہ بڑے بڑے وزراء کے آگے پیچھے حفاظتی دستہ ہوتا ہے تو دجال کے آگے پیچھے بھی حفاظتی دستہ ہوگا، وہ اس کو روکیں گے۔ فَيَقُولُونَ لَهُ، یقولون کے فائدے ہیں یہی مصالح، یعنی یہ مسلح لوگ اس ایمان والے کو کہیں گے کہاں کا ارادہ ہے، تو یہ مومن کہے گا मेरा इरादा है इस आदमी की तरह जो निकला है, अल्लदी खरजा यानी दज्जाल जो निकला है फसाद फैलाने के लिए, मेरा इरादा है उसकी तरफ जाने का, उसको खत्म करने का। قال فيقولون له, तो फयकुलून के फाइल है वही मसाले, तो वो हिफाजती दस्ते के लोग उस मोमिन को कहेंगे, अवमा तुमिनु बिरब्बिना, क्या तू हमारे रब पर ईमान नहीं लाता। इनका रब यानी कौन? दज्जाल। काबे ओ, तू हमारे रब पर ईमान नहीं लाता कि तू उसको कत्ल करने आया, उसका मुकाबला करने के लिए आया। फयकुल, ये मर्द मोमिन कहेगा, मा बि रब्बिना खफाउन, हमारे रब की कोई बात छुपी ढकी हुई नहीं है, हमारे रब अल्लाह वाहदहु ला शरीक की कोई भी बात छुपी ढकी हुई नहीं है। अल्लाह के सिफात, अल्लाह के कमालात कुरान और हदीस की रोशनी के अंदर सब बिल्कुल जाहिर है, और उन सिफात और कमालात की रोशनी में हमको मालूम है कि हमारे रब में कोई ऐब नहीं है। तो इस जुमले का हासिल क्या निकलेगा? हमारे रब की जो सिफात हमको मालूम है, उसकी रोशनी में हमारा यकीन है कि हमारे रब अल्लाह के अंदर किसी तरह का कोई ऐब नहीं है, ये वो मोमिन कहेगा। फयकुलून, और इसके कहने का हासिल क्या होगा? ये जिसको तुम खुदा मानते हो ना, वो तो काना, और हमारे अल्लाह ताला में कोई ऐब नहीं, इसीलिए ये कहां का रब और खुदा हुआ, ये तो झूठा है। तो दज्जाल के मसालेह लोग कहेंगे कि इस मोमिन को कत्ल कर दो, मार डालो, ये क्या बोल रहा है हमारे खुदा के लिए, मारो इसको। फयकुलु बादुहुम लिबादिन, तो ये मसाले आपस में एक दूसरे को यूं कहेंगे, क्या तुमको तुम्हारे रब ने मना नहीं किया है कि तुम किसी को मेरी इजाजत के बगैर कत्ल मत करना, क्या तुमको तुम्हारे रब ने मना नहीं किया है कि तुम किसी को भी दू नहू दज्जाल की इजाजत के बगैर कत्ल मत करना। यानी ये मुसल्लाह लोग, हिफाजती लोग उस मर्द मोमिन को कत्ल करने का इरादा करेंगे, तो बाज़ लोग क्या जवाब देंगे? अरे भाई, दज्जाल को पहले पूछने का कि मारे कि नहीं मारे, इसीलिए कि उनका ऑर्डर है कि किसी को मेरी इजाजत के बगैर मारने का नहीं, लिहाजा पहले वहां से इजाजत लो फिर अपने मारेंगे, वहां तक मारेंगे नहीं। देखो, यहाँ एक समझने की बात है कि दज्जाल के मसाले फौजी दस्ता, वो भी दज्जाल की इजाजत के बगैर कत्ल करने के लिए तैयार नहीं है। कैसी उन लोगों के अंदर अमीर की इताअत का जज्बा होगा? काश के तलबा मोहतमीम की और असातिजा की इतनी इताअत कर लेवे जितने दज्जाल के मसाले दज्जाल के मुती और फर्मा बरदार है। फयंतलिकून बिही इलद दज्जाल, तो ये मसाले लोग उस मर्द मोमिन को पकड़ के दज्जाल के पास ले जाएंगे। जब ये मोमिन उस दज्जाल को देखेगा तो डरेगा नहीं, दज्जाल को देखने के बाद डरेगा नहीं, बल्कि और ज्यादा चिल्लाएगा। قال يا ايها الناس, मोमिन कहेगा, हे लोगो, हाजत दज्जाल, ये तो वही दज्जाल है। कैसी हिम्मत होगी उसके अंदर कि इतने सारे हिफाजती दस्ते, फिर भी घबराएगा नहीं, बल्कि और ज्यादा चिल्लाएगा, अरे अरे, ये तो वही दज्जाल है जिसके बारे में, कौन सा दज्जाल? जिसके बारे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने तस्केरा फरमाया था। कौल, अब दज्जाल एकदम गुस्से में आ जाएगा कि ले, ये मोमिन तो बड़ा हिम्मत वाला है, मेरा इतना सारा हिफाजती दस्ता है फिर भी मुझे झूठा कहता है। एकदम गुस्से में पिलपिला उठेगा। फयामुरु दज्जालु भी, दज्जाल उस मोमिन के बारे में हुक्म देगा, क्या हुक्म देगा? कि भाई इसको अब तुम मारो। फयुशब्बहु, इसके दो माने हैं, उस मोमिन को ऊंधा लिटा दिया जाएगा, दूसरा माना चित लिटा दिया जाएगा। ऊंधा लिटा दिया जाएगा यानी पेट के बल पूरा उल्टा सुला दो, या चित के जिसके अंदर मुंह और सीना आसमान की तरफ हो, का इसको बिल्कुल सीधा सुलाओ दो, या एक उसको ऊंधा करके सुलाओ तो इस तरह दज्जाल हुक्म देगा। खुदूहु अशुज्जूहु, ये ताकीद है, इसको पकड़ो और उसके सर को जख्मी करो। दज्जाल ऑर्डर देगा, इस मर्द मोमिन को पकड़ो और जख्मी करो। फयूसउ ज़हरुहु व बतनुहु दरबन, तो उस मोमिन की पेट और पीठ को वसी कर दिया जाएगा मार के जरिए से, यानी दज्जाल के मुसल्ला लोग उसको उल्टा सीधा सुला कर मारेंगे, उसको ऐसा मारेंगे कि ये पेट वाला हिस्सा पीठ वाला हिस्सा चपटा हो जाएगा, और जाहिर है कि चपटा होता है तो चौड़ा हो जाता है। फयूसड़ो, यानी अभी ये साइज है, मार पड़ी दबाव आया तो ये चौड़ा हो जाएगा, तो फैल जाएगा। फयूसड़ो, फैल जाएगा मार की वजह से। फयकुल अवमा तो उमिनु भी, इतना मरवाएगा कि पेट और पीठ चौड़ी हो जाएगी, फैल जाएगी। फिर दज्जाल पूछेगा, क्या अब तू मेरी खुदाई पर ईमान लाता है? अब तू मेरी खुदाई पर ईमान लाता है? इतना मार खाने के बाद भी उस मर्द मोमिन का ईमान देखो। फयकुल अंतल मसीहुल कज्जाब, तू तो वही झूठा मसीह है, मैं तेरे पर कहां ईमान लाऊंगा, हरगिज नहीं। कितना मजबूत ईमान वाला वो होगा। फयुमरु बिही, फिर दज्जाल उसके बारे में हुक्म देगा, यानी दज्जाल की तरफ से हुक्म दिया जाएगा उस मोमिन के बारे में, और उस मोमिन को आरे के जरिए से चीर दिया जाएगा। आरा करवती ला करके उस मोमिन को चीर दिया जाएगा। मफरक इसको कहते हैं, ये दो बाल के बीच में जो मांग होती है ना, मांग निकलने की जगह, वो मफरक। तो कहा यहां से उसको चीरा जाएगा, यहां तक के दो पैर के बीच तक चीर करके अलग कर दिया जाएगा। इस तरह उसको जिंदा चीर दिया जाएगा। देखो इस उम्मत को भी पिछले नबियों के जमाने में जो हालात आए थे ऐसे हालात आएंगे, तब है ना कि वलकद फतन्ना अल्लदीना मिन क़ब्लिहिम فَلَيَعْلَمَنَّ اللَّهُ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ। पिछले उम्मतों पर जो आजमाइश आई थी ऐसी तुम पर आएगी, और पिछले जमाने में बाज नबियों के साथ मोमिनों के साथ ये वाकियात हुए कि उनको जिंदा खड़ा रख करके सर पे आरा रख के चीर दिया गया। तो इस उम्मत में भी दज्जाल ऐसे हालात करेगा मर्द मोमिन के साथ कि ऊपर से नीचे तक चीरता चला जाएगा और दो टुकड़े कर देगा। और ये दो टुकड़े क्यों करेगा? ताकि लोगों को डरा देवे कि देखो मेरी खुदाई पे ईमान नहीं लाओगे ने तो ऐसा हश्र होगा, देख लो। लोगों को सजा का यकीन हो जावे और अपने कारना और जो है लोगों को ऊपर रौब डालने के लिए वो ऐसा करेगा। फिर दज्जाल चलेगा उस मोमिन के दो टुकड़ों के दरमियान में, एक टुकड़ा इधर डाला, बीच में चलेगा, इतराते हुए चलेगा कि देखा ना मेरी खुदाई पे ईमान नहीं लाता था, मैंने कैसे टुकड़े कर डाले। इतराएगा। सुम्म यकूलु लहु अतुमिनु बी, फिर दज्जाल उस मर्दे मोमिन को कहेगा कि क्या तू मेरे ऊपर ईमान लाता है कि नहीं लाता है। अब सवाल ये पैदा होता है कि उसके तो दो टुकड़े हो गए, फिर उसको पूछने का क्या मतलब? तो उसका मतलब ये है कि दो टुकड़े करने के बाद दोबारा जोड़ देगा और जोड़ के उसको दोबारा जिंदा कर डालेगा, और जिंदा करने के बाद फिर दज्जाल उसको सवाल करेगा खड़ा करके। दोनों टुकड़े जोड़े, जिंदा करके खड़ा किया और सवाल करेगा, अब तू मेरी खुदाई पर ईमान लाता है? फयकूलु, वो मर्द मोमिन कहेगा, मजदत तुफी का इल्ला बसीरतन, कि अब तो तेरे बारे में मेरी समझ और ज्यादा हो गई कि तू वही दज्जाल है, वही दज्जाल है, वही दज्जाल है। तुझे मैं कहां खो, ये तो सारी बातें मेरे हुजूर ने हमको बतला ही दी थी कि तू ऐसा करेगा, ऐसा करेगा, ऐसा करेगा। अब तो और ज्यादा मेरी समझ तेज हो गई, पक्की हो गई कि तू वही दज्जाल है जिसके बारे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमको खबर सुनाई थी। जी
قال ثم يقول يا أيها الناس إنه لا يفعل بعدي بأحد من الناس. قال فيأخذه الدجال ليذبحه فيجعلها بين رقبتي ذات رقبته حاسة فلا يستطيع إليه سبيلا. قال فيأخذ بيده ورجليه فيقذف به فيحسب الناس أنما قذفه من النار وإنما ألقي في الجنة. فقال رسول الله صلى الله عليه وسلم هذا أعظم الناس شهادة عند رب العالمين. رواه مسلم رحمه الله تعالى.
اب یہ مرد مومن ایک اعلان کرے گا, اے لوگو میرے ساتھ یہ سلوک کرنے کے بعد آئندہ کسی انسان کے ساتھ دجال یہ سلوک نہیں کر سکے گا. میرے ساتھ اس نے جو کرنا تھا کر لیا, مار مار کے میرا پیٹ اور پیٹ چپٹی کر ڈالی, میرے دو ٹکڑے کر کے مجھے جوڑا, سارے تماشے جو کرنے تھے نا کر لیے, اب آئندہ وہ ایسے تماشے کر نہیں سکے گا. کیا مطلب؟ کہ دجال کو جو ایسی قوت دی جائے گی وہ محدود ہوگی, اور کچھ وقت کے بعد اللہ تعالیٰ وہ طاقت اس کے پاس چھین لیں گے, پھر وہ ایسے کرشمے کر نہیں سکے گا. اس کا اعلان یہ مرد مومن کرے گا کہ اللہ کی طرف سے اس کو دی گئی طاقت واپس لے لی گئی, اب یہ دوبارہ ایسا کسی کو کر نہیں سکے گا, چیر نہیں سکے گا, جوڑ کے زندہ بھی نہیں کر سکے گا. اور بعض حضرات نے کہا کہ اس کا مطلب یہ ہے کہ اب دجال کی موت کا وقت قریب آ چکا ہے, اب کسی مومن کے ساتھ ایسا سلوک کرنے کا اس کو چانس نہیں ملے گا, اب یہی مرے گا, اسی کو اب موت آئے گی, اسی لیے اب یہ کر نہیں سکے گا. قال, راوی کہتے ہیں کہ پھر آگے یوں فرمایا کہ دجال اس مرد مومن کو پکڑے گا ذبح کرنے کے لیے. ہیں تو کیا بولا, اب تیرے بعد میں کسی کے ساتھ ایسا نہیں کر سکتا ہوں, چل تجھے پھر میں ایسا کروں. یہ کہہ کر کے دجال اس کو پکڑے گا دوبارہ ذبح کرنے کے لیے, لیکن کیا ہوگا, یہ گردن اور ہنسلی کی ہڈی کے درمیان میں تانبا آ جائے گا, ترکوتن, ہنسلی کی ہڈی, یہ ہنسلی کی یہ ہڈی ہے نا, یہ ترکوت کہلاتی ہے, اور یہ گردن, یہ بیچ والا پورا حصہ تانبا ہو جائے گا قدرتی طور پر, یا تانبے کا وہاں پر ٹکڑا آ جائے گا, یا یہ کہ تانبے کی طرح ٹھوس اور مضبوط ہو جائے گا کہ پھر جو ہے وہاں تلوار چل نہیں سکے گی, یہ اللہ کی طرف سے ہو جائے گا. تو اس کے وہ پورا تانبا ہو جائے گا. فلا یستطیعو الیہ سبیلا, جال اس کو قتل نہیں کر سکے گا, پوری طاقت تو لگائے گا لیکن قتل نہیں کر سکے. اب جب قتل نہیں کر سکے گا تو جھنجھلا جائے گا دجال, ہیں اب میں اس کو نہیں مار سکتا, دیکھو نہیں ابھی تو میں نے ٹکڑے کیے تھے اور اب ہو نہیں رہے ٹکڑے, تو جھنجھلا کر کے کیا کرے گا. دجال غصے میں آ کر اس مومن کے دونوں ہاتھ اور دونوں پیر پکڑے گا اور اس کو اٹھا کر کے ڈال دے گا. فیقذف بھی, اٹھا کے پھینک دے گا دجال اس کو, کہاں پھینکے گا. فیحسب الناس, لوگ یوں سمجھیں گے کہ دجال نے اس کو آگ میں ڈال دیا, حالانکہ حقیقت کے اندر وہ جنت میں ڈالا جائے گا, اس لیے کہ دجال کی آگ حقیقت میں جنت ہوگی, گویا کہ راحت کے مقام کے اندر وہ مومن پہنچے گا جہاں جسمانی طور پر بڑی راحت ہوگی. تو دجال قتل نہیں کر سکے گا تو جھنجھلا کر کے مومن کو اٹھا کے پھینک دے گا, لیکن وہ جائے گا نظر آئے گا کہ آگ میں گیا, لیکن وہ حقیقت میں راحت اور آرام کی جگہ ہوگی. نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا, یہ مرد مومن اللہ کی نظر کے اندر شہادت کے اعتبار سے بہت اونچے درجے کے اوپر ہوگا. اب سوال ہے نا کہ یہ تو زندہ ہو گیا, شہادت کہاں ہوئی, یہ تو زندہ ہو گیا ہے نا, پھر شہادت کہاں ہوئی؟ کہ حضور نے فرمایا کہ اعظم الناس شہادت ہے. تو ایک جواب شراح نے یہ دیا ہے کہ پہلی مرتبہ جو اس کو آرے کے ذریعے سے چیر کے دو ٹکڑے کر دیے گئے تھے, اس اعتبار سے کہا گیا اعظم الناس شہادتن, حالانکہ بعد میں تو وہ زندہ ہو گیا لیکن اول مرتبہ کے ٹکڑے کے اعتبار سے ہیں اعظم الناس شہادتن. نمبر دو, بعض شعرا کہتے ہیں کہ یہاں شہادتن شہیدی کے معنی میں نہیں ہے بلکہ لغوی معنی حاضری، کہ یہ آدمی دین اسلام کی حقانیت کی بہت بڑی شہادت دینے والا ہے، کہ اس سے بڑا مضبوط ایمان کس کا کہ دجال کے اتنے مظالم برداشت کر کے بھی اسلام کی شہادت دیوے، اللہ کے یقینی ہونے کی گواہی دیوے، تو گویا کہ وہ حاضر باش ہو کر سب چیزیں آخرت کی دیکھ رہا ہے، اتنے اونچے مقام کے اوپر یہ آدمی ہے، اور یہ آخری زمانے کے اعتبار سے ہوگا اعظم الناس، کہ سلت من الاولین وقلیل من الاخرین، سلت من الاولین وسلت من الاخرین، اس اعتبار سے وہ آخری دور کے اعتبار سے اس کو اعظم الناس شہادتن کہہ سکتے ہیں. بہرحال دجال اس آدمی کو بالکل قتل کر دینے کے اوپر قادر نہیں ہوگا، یعنی ایسا قتل کے جس کے بعد دوبارہ زندہ ہو سکے اس کے بت پر وہ قادر نہیں ہو سکے گا. جی صلی اللہ علیہ وسلم حضرت ام شریک رضی اللہ تعالی عنہا کہتی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دجال کے فتنے سے بچنے کے لیے لوگ بھاگ کر کے پہاڑوں میں جگہ پکڑیں گے، پہاڑوں کی پناہ لیں گے. ہر زمانے میں یہی ہے، فتنوں سے بچنے کے لیے سب سے اچھی جگہ پہاڑ، وہاں فتنے نہیں پہنچتے. فاؤ ال الکہف ینشر لکم ربکم من رحمتی، زمانے ماضی میں بھی یہی تھا اور جو ہے زمانے مستقبل میں بھی یہی ہے کہ پہاڑوں پر جا کر کے فتنوں سے اپنے آپ کو بچا لینے کا. تو راویہ کہتی ہے کہ میں نے پوچھا کہ اللہ کے رسول عرب اس زمانے میں کہاں ہوں گے. عرب کا مطلب ہے کہ جب اتنے سارے فتنہ کرنے والے دنیا میں عام ہوں گے، پھیل جائیں گے، اور عرب لوگ جو قتال کر کے جنگ کر کے فتنوں کا مقابلہ کرتے ہیں وہ کہاں ہوں گے. اتنے فتنے عام اور عرب لوگ کہاں چلے جائیں گے کہ فتنے کا مقابلہ کرنے نہیں نکلیں گے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اس زمانے میں عرب لوگ بہت کم تعداد میں ہوں گے، قلیل تعداد میں ہوں گے، اسی لیے مقابلہ کرنے والا کوئی رہے گا نہیں. اور یاد رکھ لو، دین اسلام کا اصل پیٹرول عرب ہے. عالم اسلام کے داعی کبیر حضرت مولانا محمد عمر صاحب رحمۃ اللہ علیہ فرمایا کرتے تھے پالنپوری کہ اسلام کا پیٹرول عرب ہے، اسی لیے کہ انہوں نے دین اسلام کے لیے جو جان مال کی قربانی دی، دوسری اقوام نے اتنی قربانیاں، اتنے جذبات نہیں ہے اتنے ان کے جیسے. اسی لیے دشمنان دین نے پہلے عربوں پر محنت کی اور وہاں سب کچھ جو کرنا تھا وہ کیا. تو کہا کہ راویہ کو سوال پیدا ہوا کہ عرب لوگ جو فتنوں کا مقابلہ کرنے والے، فتنوں کے سامنے جنگ کرنے والے، وہ کہاں ہوں گے کہ فتن اتنے دن دناتے پھریں گے. تو حضور نے فرمایا کہ ان کی تعداد قلیل ہوگی، اب جب مقابلہ کرنے والے کم رہ جائیں گے تو فتنے عام ہو جائیں گے. جی حضرت انس رضی اللہ تعالی عنہ سے مروی ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ دجال کے پیچھے چلیں گے، بغیر تشدید کے پڑھو تو پیچھے چلنا، اور تشدید کا پڑھو تو پھر اتباع کریں گے دجال کی، بات مانیں گے دجال کی. اصفہان کے یہودی 70,000، ایک روایت میں 90,000 بھی ہے، اور ان کے اوپر جو ہے چادریں ہوگی، علیہم التیالیسا. اصفہان یہ ایران کے اندر ہے، کہتے ہیں کہ یہ است اور بہان سے مرکب ہو کر کے فارسی سے عربی میں آیا ہے، اور بہان کسی عورت کا نام اور است کے معنی بھراؤدار اوٹنی، اور وہ شہر بڑا ہرا بھرا خوبصورت फल फ्रूट हरियाली उसकी वजह से उसको असबहान कहा गया है। और बाद हजरात ये कहते हैं कि असल में है ये सीन से इस बाहानी, जिसके माने आते हैं फौजी दस्ते। और नमरूज ने जब आसमान वालों के साथ लड़ाई करने का इरादा किया तो असफहान वालों को कहलवाया कि चलो अल्लाह का मुकाबला करने अपने जावे, इसलिए कि चार बादशाह ऐसे गुजरे जिसने पूरी दुनिया में हुकूमत की, दो मुसलमान दो काफिर, तो काफिर में एक नमरूज भी है। तो उस नमरूज ने जब जमीन पे हुकूमत कायम कर डाली तो अब कहने लगा अब आसमान पे हुकूमत कायम करने जाएंगे, चलो वहां जंग करने जाएंगे। तो असफहान वालों को दावत दी कि वहां से लड़ने वाले आवे, तो असफहान वालों ने कहलवा दिया कि इस बा आके बा खुदा जंग न कुनत, हम अल्लाह के साथ लड़ने वाले लोग नहीं हैं। तब से इनका नाम उस बस्ती का असफहान बन गया। ये कहते हैं हमारे बड़े बड़े अइम्मा वहां के गुजरे, मशहूर नाम है इमाम रागिब असफहानी मुफरदातुल कुरान वाले। और वहां के यहूदियों की अलामत ये होंगी कि उनके ऊपर चादर रुमाल डाले हुए होंगे। इस हदीस से इस्तिदलाल करके बाज फुका इस बात की तरफ गए कि सर पे कंधे पर चादर डालना ये यहूदियों का शिआर होने की वजह से मकरूह है, नहीं डालना चाहिए सर और कंधे के ऊपर चादर। लेकिन दूसरे हजरात ये कहते हैं कि नहीं, ऐसी बात नहीं है, किसी जमाने में यहूदियों का शिआर था इसीलिए मकरूह और ममनू था, लेकिन अब ये यहूदियों का शियार रहा नहीं इसीलिए उसकी इजाजत है। खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से भी चादर के जरिए सर मुबारक को ढांकना और कंधे के ऊपर डालना ये साबित है, इसीलिए अब जब ये शियार नहीं रहा तो इसको इस्तेमाल कर सकते हैं। चलो सल्लल्लाहु अलैहि वसल्लम हजरत अबू सईद खुदरी रदी अल्लाहु ताला अन्हु से मनकूल है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया दज्जाल जब जाहिर होगा तो उसके लिए ममनू होगा, या मुहर्रम ममनू के माने में है, उसके लिए ममनू होगा कि वो मदीना के रास्तों में दाखिल होवे। निकाब कहते हैं पहाड़ी रास्तों को या मुतलक रास्तों को, मदीना के रास्तों पर दाखला उसके लिए ममनू होगा। और उस जमाने में मदीना के सात दरवाजे और रास्ते होंगे, तो मदीना से मुत्तसिल खारी जमीन के ऊपर वो पड़ाव डालेगा, मदीना से मुत्तसिल बंजर जमीन के ऊपर वो पड़ाव डालेगा। फयखरुजु इलैही रजुलुन, दज्जाल की तरफ एक आदमी निकलेगा, कैसा आदमी, वहुवा खैरुन नास औ मिन खियारिन नास। देखो सहाबा का एहतियात देखो, दोनों लफ्ज का मजमून तकरीबन करीब करीब है, लेकिन हुजूर ने क्या फरमाया था, खैरुन नास फरमाया था या मिन खियारिन नास फरमाया था, कि तमाम लोगों में बेहतर वो या बेहतरीन लोगों में से वो, दोनों का तर्जुमा अलग होगा। खैरुन नास यानी अहले मदीना में तमाम लोगों में बेहतर वो आदमी, और औ के बाद मिन खियारिन नास का क्या मतलब, मदीना में बहुत सारे बेहतरीन लोग हैं उनमें का एक फर्द वो है, वो निकलेंगे। अब कौन होंगे, हजरत मेहदी या हजरत खजीर। फयकूलू, और वो कहेंगे दज्जाल से कि मैं गवाही देता हूं कि तू वही दज्जाल है जिसके अहवाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी हदीस में हमको बयान किए थे, हद्दसना हुजूर ने हमको उसके आहलात बयान किए थे हदीसहू अपनी हदीस में, तू वही दज्जाल है, हमने अलामत की रोशनी में तुझे पहचान लिया। तो दज्जाल यूं कहेगा लोगों को तमाशा दिखाने के लिए, लोगों बतलाओ اگر میں اس شخص کو قتل کر دوں پھر اس کو دوبارہ زندہ کر دوں تو تم کو میری خدائی میں کوئی شک رہے گا؟ تم کو میری خدائی میں کوئی، یعنی اس آدمی کو ابھی میں زندہ ہے قتل کر ڈالو پھر دوبارہ زندہ کرو پھر بھی تم کو میری خدائی میں کوئی شک رہے گا؟ لوگوں بتلاؤ. فیقولون لا، تو لوگ کہیں گے کہ تب تو آپ کی خدائی میں ہم کو کوئی شک نہیں رہے گا، ہم آپ کو خدا مان لیں گے. سوال یہ پیدا ہوتا ہے کہ مدینہ کے باہر کے لوگ یوں کہیں گے کہ ہم آپ کو خدا مان لیں گے؟ تو اکثر حضرات نے یقولون کا فائل قرار دیا ہے دجال کے گرویدہ لوگوں کو، کہ جو لوگ دجال کو مانتے ہوں گے وہ ہیں یقولون کے فائل، کہ جو لوگ دجال کو ماننے والے ہیں وہ کہیں گے کہ لا، تب تو تمہاری خدائی میں کوئی شک نہیں رہے گا، ہم آپ کو خدا مان ہی لیں گے. نمبر دو، اہل ایمان یقولون کا فائل ہے. اگر اہل ایمان کو یقولون کا فائل مانے تو پھر لا کا مطلب کیا؟ تب تو ہم خدا تجھے مان لیں گے، یہ جملہ بولیں گے وقتی مصیبت کو ٹالنے کے لیے، کہ دجال نام کی آفت آئی ہے تو اس کو ٹالنے کے لیے کیا کرو؟ کہ خالی خالی کہہ دو نا وقلبہ مطمئن بال ایمان، دل ایمان پہ مطمئن رکھو اور ظاہر میں کہہ دو ہاں ہم تجھے خدا مان لیں گے، چل نہیں تو قتل کر کے دکھا تو صحیح، دوبارہ زندہ کر کے ہم خدا مان لیں گے. خالی خالی وقتی مصیبت دفع کرنے کے لیے زبان سے اس طرح کا جملہ مومن لوگ بول دیں گے. اور تیسرا احتمال یہ ہے کہ توریہ کے طور پر یہ جملہ استعمال کریں گے. توریہ، توریہ کیا ہوتا ہے؟ کوئی لفظ اس طریقے سے بولو کہ ظاہری مطلب کچھ اور نکلے اور باطنی مطلب کچھ اور نکلے، سامنے والا ظاہری مطلب سمجھے اور متکلم باطنی مطلب مراد لے وے، اس کو توریہ کہتے ہیں. تو دجال کی فریبی کے اندر شک نہ کرنے کے لیے یہ توریہ کے طور پر یہ جملہ کہہ دیں گے لا فیقتلوہ، اس لیے کہ لا کے دونوں مفہوم ہو سکتے ہیں نا، کہ ہم تجھے خدا مان ہی نہیں سکتے تو کچھ کر بھی کر کے دکھلانے، یہ بھی مفہوم ہو سکتا ہے کہ پھر تمہاری خدائی کا ہم انکار نہیں کریں گے، توریہ والا لفظ بول دیں گے گول گول مول مول. فیقتلوہ، فیقتلوہ دجال اس مرد مومن کو قتل کرے گا پھر زندہ کرے گا، تو مرد مومن کیا کہے گا؟ اللہ کی قسم میں تیرے معاملے میں آج جتنا سمجھ رکھتا ہوں وہ میری سمجھ بڑی مضبوط اور پختہ ہے. تیرے معاملے میں اب میں اچھی طرح سمجھ بوجھ گیا ایک دم مضبوطی سے کہ تو وہی دجال ہے. آج تو نے یہ جو چمتکار کر کے دکھایا نا ٹکڑے کر کے زندہ کرنے کا، اس سے تیرے بارے میں میری سمجھ بوجھ بہت مضبوط ہو گئی، میری بصیرت بڑھ گئی کہ تو وہی دجال ہے. اب دجال اس کو دوبارہ قتل کرنے کا ارادہ کرے گا لیکن وہ اس پر مسلط نہیں ہو پائے گا، فلا یسلط علیہ، اس کے اوپر وہ قدرت نہیں پائے گا. قدرت کیوں نہیں پائے گا؟ بس اس کا جو وہ ٹائم تھا نا وہ ٹائم پورا ہو گیا، مار کے زندہ کرنے والا ٹائم پورا، اس کو جو چمتکار دیا گیا تھا وہ اللہ چھین لیں گے. اسی لیے جو ہے وہ طاقت سلب کر لی جائے گی، اس لیے وہ دوبارہ یہ حرکت نہیں کر سکے گا. جی
صلی اللہ علیہ وسلم.
احد، صحیح تلفظ ہے احد. جی حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ سے منقول ہے، وہ نبی کریم صلی اللہ علیہ وسلم سے نقل فرماتے ہیں کہ دجال جانب مشرق سے نکلے گا، دجال جانب مشرق سے نکل کر کے آئے گا. اس کی توجہ سامنے جو فاطمہ بنت قیس رضی اللہ تعالیٰ عنہ کی روایت آ رہی ہے وہاں انشاءاللہ اس کی پوری توجہ بتلائیں گے. اور وہ ارادہ کرے گا مدینہ میں گھسنے کا، ہمتہ، یعنی اس کا قصد اور ارادہ مدینہ میں گھسنے کا ہوگا، لیکن مدینہ میں آ نہیں سکے گا کیونکہ تمام راستوں پر ملائکہ کھڑے ہوں گے، تو وہ پڑاؤ ڈالے گا احد پہاڑ کے پیچھے۔ دجال پڑاؤ کہاں ڈالے گا؟ احد پہاڑ کے پیچھے۔ پھر ملائکہ اس کے چہرے کو ملک شام کی طرف پھرا دیں گے، ملائکہ اس کے چہرے کو ملک شام کی طرف پھرا دیں گے، یعنی بھگائیں گے ملک شام کی طرف۔ وہاں پر جا کر کے وہ ہلاک ہو جائے گا، ملک شام جا کر دجال ہلاک ہو جائے گا۔ سيدنا محمد الوسيلة والفضيلة والدرجة الرافعة واسم مقام محمد الذي أعطاه رزقنا شفاعة يوم القيامة إنك لا تخلف الميعاد۔ تو اس روایت کے اندر ہی آیا کہ اہل مدینہ کو مطمئن رہنا چاہیے کہ دجال وہاں داخل نہیں ہو سکے گا۔ یہاں ایک بڑی بات یہ ہے کہ جب دجال حرم مدینہ میں نہیں داخل ہو سکتا تو حرم مکہ میں بدرج اولا داخل نہیں ہو سکے گا، اور دوسری ایک اہم بات یہ معلوم ہوئی کہ دجال جو اپنے آپ کو اخیر میں خدا ہونے کا دعویٰ کرے گا، اس کے دعوے الگ الگ ہوں گے، الگ الگ بدلتے رہیں گے، اخیر میں خدائی کا دعویٰ کرے گا، تو خدائی کا دعویٰ کرنے کے باوجود وہ عاجز ہوگا، عاجز محض۔ اور یہ عجز کی بہت بڑی دلیل ہے کہ مدینہ میں داخل ہونے کا ارادہ کرے گا لیکن داخل نہیں ہو سکے گا۔ باقی اگر قادر مطلق ہوتا تو مدینہ میں داخلے سے کیا رکاوٹ ہوتی، لیکن مدینہ میں داخل نہ ہو سکنا، مکہ المکرمہ میں داخل نہ ہو سکنا، یہ اس کے عاجز مطلق ہونے کی بہت بڑی دلیل ہوگی۔